नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि शरद पौडेलको उपन्यास लिखेको वाचन सुन्दै आएका छौं। गएको साता हामीले लिखेको 11 श्रृङ्खला वाचन सुन्यौं। 11 श्रृङ्खलासम्म आइपुग्दा लिखेको चिठी घरमा आइपुगेको छ। लेखेका बाबुआमा उसको चिठी पढेर निकै खुसी छन्। लेखेकी आमा चाउरीले दुईपटक चिठी पढ्न मन लागेर सान नानीको मुखबाट चिठी पढाएकी छिन्। अब के हुन्छ सुनौ उपन्यास लिखेको 12 श्रृङ्खला पृष्ठ 220। घर फर्कँदा सान्नानीले पिँढीमा बसेका आफ्ना मामालाई देखे। उसले लजाए चाहिँ गरी टाउको निभ्राई र नमस्कार टक्राए। सान्नानीको मनमा अलिकति चिसो पस्यो। अस्ति मावाले जाँदा आमाले मामासँग आफ्नो बिहाबारे गरेको गहिरो गहिरो कुरा उसले पनि सुनेकी थिए। त्यसरी उसलाई लाग्यो पक्कै पनि मामा त्यही कुरा लिएर आएको हुनुपर्छ। ऊ खुरुक्कभित्र पसी। यता आइपुगिस्? बजैले छोरीलाई देख्ने बित्तिकै सोधिन्। कति बारी भ्यायो त आज? कि दमिनीसँग गफ गरेर बिताइस दिन? आमाको वचन सान्नानीलाई नमिठो लाग्यो। केही नबोली मजेरीमा ठ्यास्स बसी। के को बसेको अब त्यहाँ तलको चुलोमा आगो सल्काएर दुदुमाल? भाइ भोका छ, दुदुमलाउने बित्तिकै भात खाने भनेको हो। के अरे, तेरा बाउ त कहाँ हो कहाँ? बिहान गाँस टिपेर निस्केको मान्छे अहिलेसम्म? बजेले छोरीलाई बेलबिस्तार लाउँदै थिइन्। बाहिर बाजेको आवाज सुनियो। ए, कति बेला आयो? पिँढीमा बसेको सालो चानीले बाजेका खुट्टामा ढोक्दै जवाफ दियो। एकैछिन भयो बिनाजु। अनि हजुर कता हो नि? बाजेले सालाको उत्तर दिनुपर्ने खाँचो नै देखेनन्। भित्रै आएर बसे हुन्थ्यो नि, बजैले भित्रैबाट कराइन्। बाजेर उनको सालो भित्र छिरे र मझेरीमा बसे। बजैले छोरीलाई कराइन्, बाबामा आएर त्यहाँ बसेपछि उता सर्नु पर्दैन, जहाँ माथि गएर भाइलाई पढाइदिएको छिन्, अहिले खाने बेला भएपछि बोलाउँछु, ठुला मान्छेले गरेका कुरा किन सुनेर बस्नु परेको छ? बजैले छोरीलाई ठुङ्गुला चाहिँ गरिन्। सानानी उठेर बाहिर गए। अनि के भयो त नि भान्जीको कुरो? बाजेले सालासँग सोधनी गरे। सालाले स्वर मधुर पार्दै भिनाजुको मुखतिर हेरेर बोले, खै होला जस्तो भएन भिनाजु, अन्ततिर पनि यसो सुँगेर हेरे, सबैतिर एउटै कुरो सुन्छु, उही 8 महिनामै जन्मेकी यस्तालाई बिहे गर्दा घर फाप्दैन रे, के हो के हो? सालाले बोल्दै थियो। बाजेले उछिन्दै बोले, यसले पनि हामीलाई रुवाएरै छोड्ने भाइ, क्यार्ने हो खै, अलि समयपछि हुर्केकी बुढी भनेर बिकान झन गाह्रो हुन्छ। बाजेले लामै सास ताने। हाम्रै छोरी काहीँ पनि नबिग्ली त, यसलाई बिहे गर्ने केटै जन्मेका छैनन् होला त, दिन आएपछि हुन्छ, भोकै याद दिनु पर्दैन। मनमा ताप भए पनि बजेले बाजेलाई ढाडस दिन खोजे चाहिँ गरिन्। त्यसो त केही न केही उपाय त होला नि त बिनाजु, सालाले पनि ढाडस थप्न खोज्यो। भो हुनुहुन्न मानी धनी पनि चाहिएको थिएन, दुःख सुख एक मानवसम्म खाने ठाउँमा दिन पाए पनि काउसै पन्छे चाहिँ हुन्थ्यो, अलिक गरिबले त गर्दुवाको लोभले नि बिहे गर्नुपर्ने हो। बाजेले आफ्नो मनको अन्तरकुन्तरमा रहेको कुरा पोखे। सानानी बाहिरको बार्दलीबाट चाल मारेर झरेर ढोकाको छेल परेर सुने। अघि नै के बातचित भयो उसले त केही सुन्न पाएन, तर आमाको यति वचन चाहिँ सुने, त्यसलाई यो सबै कुरो चुहाउनुहुन्न नत्र फेरि अहिले भने बाजे जङ्गिए चाहिँ भए, त्यसलाई के को मतलबको कुरो हो सुनाउने? हामीले जस्ता ठाउँमा दियो त्यस्तैमा जाने त हो, गर्ने अहिले कति दुःख दिनै छ अझै, यत्तिकै लुरुकै पन्छिन्छ र यो अरू त होइन, दिन बित्दै गएपछि झन् गाह्रो हुन्छ कि भन्ने मात्रै पिरो हो। बाजेले बोलीको चुरो मार्न खोजे चाहिँ गरी बोले, भो यो छोरीलाई अन्माको दिन त हेरी यो थाप्लोबाट झाँतो झिके चाहिँ सन्चो हुन्थ्यो। सानानीले कुराको चुरो बुझे। कसैले देख्ला कि भनेर जसरी झरेकी थिए उसै गरी माथि बार्दलीतिर उक्ली माथि गएर गुन्जेको एक छेउमा बस्दा नबस्दै उसको आँखाभरि आँसु आयो मनभरि हुन्डरी चल्यो के गर्ने के नगर्ने उसले चाल पाउनै सकिन ए दिदी यो भन्दियो त यहाँ के लेख्थ्यौँ गुन्द्रीमा बसेर कापीमा केही लेखिरहेको भाइले सान नानीको ध्यान भङ्ग गर्यो उसले भाइको कापीतिर हेरेर गम्भीर बन्दै भने यति जाब पनि आउँदैन त तँलाई घरमा केही काम गर्न नपरेर पढ्न पाउँदा पनि पढ्नमा ध्यान भए पो हुन्छ त खालि खेल्न पर्छ नि के आउँछ तँलाई दिदीको खोजपेस भाइलाई मन परेन क्यारे उसले तुरन्तै जवाब फर्कायो त नि त झन् स्कुल जाने त छाडिस भाइको यो वचनले सानानीको मुटु चस्स गोच्यो उसले आफ्नै मनसँग बात गरी खै मैले स्कुल जान छोडेकी हुँ कि आमा बाउले छुट्याइदिया हुन् भाइले चाहिँ पढ्न पाएकी भए मैले त पढ्दै हुँ नि सानानी टोलाई ए आओ भात खान आमाको आवाज सुनेपछि सानानी र उसको भाइ तल झरे थालमा भात पस्किसकेको थियो दुवैजना आएर एउटा एउटा थाल तानेर बसे त्यो थाल भाइलाई दिए त्यहाँ अलिकता तरकारी राखिदिएछु पकाउने कुरा केही नपाएर थोरै तरकारी पकाएथे तर म यही झोलसित खाने बजेले ज्वानाको फुस्स उमालेको झोल छोरीको थालमा हालिदिए सानानीले टाउको पनि ठाडो नपारी सफासाफ भात खाए र भाडा लिएर बाहिर जाने लागेकी थिए आमाले हकारिन् एकपल्ट भनेपछि पनि सम्झाउनै पर्छ सधैँ तँलाई त्यो मामाले खाएको थाल छ भाइको थाल पनि उठाएर लैजाएर जुठो लोटा सानानी मेसिन झैँ चल्दै गई बाहिरको अँधेरामा जुठेल नाम बसेर उसले जुठा भाँडा मस्काउँदै थिए भित्र मूल ओछ्यानमा बाबु र मामाको गुनगुन चलिरहेको थियो सानानीले यसो कान थापेर सुन्न खोजी तर केही पनि बुझिन लिखे मुगलान पसेको पनि अहिले तीन वर्ष बितेछ मुगलान आउँदा तेह्र वर्षको थियो लिखे अहिले सोह्र वर्षको भयो मुगलानमा उसले बेहोर्न र खप्न सक्ने जति जम्मै हण्डर ठक्कर बेहोर्यो जहाँ जे जस्तो परे पनि उसलाई परशुरामले भने साथ दिइ नै रह्यो अहिले पनि लेखेर परशुराम एउटै खोलीमा बस्छन् परशुरामको सङ्गत र सहयोग अनि आफ्नै मेहनतले लेखे राम्ररी अक्षर लेखपट गर्न सक्ने भइसकेको थियो आफूले अक्षरहरू लेख्न सक्ने भए यता लिखेले आफ्नै हातले बाबुआमालाई चिठी लेख्यो उताबाट बाबुआमाको भाका पारेर सानानीले लेखिदिएको चिठी लेखे आफैले पढ्यो परशुराम सदस्य भएको श्रमिक एकता सङ्गठन भारतको सदस्यता लिखेले पनि लिइसकेको थियो यो सङ्गठनले गरेको सभा सांस्कृतिक कार्यक्रम र एक दुईवटा जुलुसमा समेत लिखेले सहभागिता जनाइसकेको थियो गाउँबाट मुगलान पस्दा निम्सरो र अबुझ जस्तो देखिने लिखे अहिले त्यस्तो छैन ऊ पुरै फेरिसकेको छ फुर्सदमा किताब पढ्ने परशुरामसँग जीवन जगतका बारेमा कुरा गर्ने भइसकेको छ गाउँमा बाबुआमालाई चिठी लेख्दा पनि लिखेले आफूले जाने बुझेका कुरा लेखेर पठाउँछ गाउँको खबर सोध्छ यसबीच लिखेले पत्याउनै पनि नसक्ने गरी एउटा घटना घट्यो एकपल्ट लिखेले आफ्ना नाउँमा बाजेकी छोरी सानानीले लेखेको चिठी पायो यो सपना हो कि विपना लेखेले छुट्याउनै सकेन सानानीले आफ्ना दुःखका कुरा राखेर राम्ररी चिठी लेखेकी थिए सानानीको चिठी पढ्दा लेखी उदास भयो सानानीको अहिलेसम्म बिहे भएको थिएन खोटी केटी भनेर उसलाई सबैले घिन गरेका थिए सानानीले आफ्नो चिठीमा यी कुनै पनि कुरा नलुकाइकन लेखेकी थिए लेखेले सानानीको चिठी दोहोऱ्याइतिरै पढ्यो चिठी पढ्दा पढ्दै लेखेलाई सानानीको माया लागेर आयो के गर्दैछौ लेखे खोलीको ढोकाबाट छिर्दा छिर्दै परशुरामले सोध्यो लेखेले हतनपत्त हातको चिठी पट्याएर मुख खोल्यो के होइन दाई तर परशुरामले उसको हातको कागज देखेर चिठी हो कि भन्ने लख काटिसकेको थियो कराटा चिठी आएछ कि के हो खै हेरौँ त भन्दै परशुरामले लेखेको हातबाट कागज तान्यो सुरुमै चिठीको पुछारमा आँखा पुर्यायो परशुरामले गहिरो आँखा पारेर लेखेतिर हेर्दै सोध्यो लेखे को हो यो सान्नानी भन्ने लेखेलाई के भनौँ कसो भन्नुभयो तर उसले ढाँटेन हाम्रा गाउँकी विष्ट मुखियाकी छोरी हुँदै चिठी पढ्नुहोस् न कति दुःखका कुरा लेखेकी रहेछन् मेरो त मनै कसो कसो भयो लेखे बोलिरहँदा परशुरामले उसको मुखमा हेरिरहेको थियो परशुरामले मुखमा अलिअलि हाँसो भर्दै बोल्यो, के पिरिम बस्यो? लेखे, तिमीले बुझ्यौ, यो सब हाम्रो समाजको अन्धविश्वासले गर्दा भएको हो। चिठी पढिसकेपछि परशुरामले लेखेतिर हेर्दै बोल्यो। लेखेले पुलुक्क परशुरामको मुखमा हेरेर तितो पोख्यो। मुन्छेलाई दुःख दिने रुवाउने तिथि पनि किन बाँध्या होला मुन्छे आफैले? सुन्नासाथ परशुरामले जवाब फर्काइहाल्यो, यो सब जाली फटाकै काम त हो नि, यस्तो रुवाउने फसाउने मान्छेलाई दुःख दिने भनेकै तिनीहरू नै हुन्। परशुरामको कुरोले लेखे अल्मलियो। उसले झिनो स्वरमा बोल्यो, ऊ त मुख्य विष्टकी छोरी। परशुरामले लेखेको वाक्य पूरा हुन पनि दिएन, तुरुन्तै लेखेलाई सम्झाउन खोज्यो। तिम्रो गामका मुख्य विष्ट भनेका पनि त जाली फटाका पुच्छरका पनि पुच्छर, पुच्छरका पनि पुच्छर हुन् ती। कहिले कहिले अरूलाई दुःख दिन थापेका पासोमा जाली आफै पनि पर्छन् भनेको यही हो। परशुरामले लेखे दुवैजना चुप लागे। लेखेले लामो सास फेर्यो। दाई, आज खाना तपाईँले बनाउनुहोस् है, म त ज्यादै थाकी छु। खोलीको ओछ्यानमा लमतन्न सुत्दै लेखेले ज्यान तन्कायो। लेखे अहिले एउटा कुखुरा फारममा काम गर्छ। उसको काम भनेको बिहानै फारम जानु, कुखुराको दाना हाल्नु, तिनको सुली सोर्नु, तिनको ख्याल गर्नु, तिनले पारेका अन्डा टिप्नु हो। अहिले लेखे रातको ड्युटीमा छैन, त्यसो त परशुराम पनि अहिले दिनकै ड्युटीमा छ। परशुराम मारवाडीको कपडा कोठीमा काम गर्छ। उसको काम भनेको कपडा झिक्नु, पट्याउनु र फेरि राख्नु हो। त्यसैले यी दुवै भाइले अहिले दिनमा काम गर्न र रातमा मस्तसँग सुत्न पाएका छन्। मुगलानमा छन्, दुःखी त छन्, तर दुःखकै बीचमा खुसी पनि छ। परशुराम खोलीको अँधेरो कोठाको मलिनो उज्यालोमा बेलनामा रोटी बेल्दै थियो। खोलीको ढोकामा एउटा आकृति देखा पर्यो। दुब्लो, मरणच्यासी, मैला लुगा, नकोरिएको लामो जगल्टे कपालको त्यो आकृतिलाई देखेर पनि परशुरामले चिन्न सकेन। आकृतिले भित्र पाइले राख्दै लोजाएको स्वरमा सोध्यो, के छ यार, सन्चै हुनुहुन्छ? आवाज सुनेपछि परशुराम झस्कियो। उसले मनमा गुन्यो, अहो, यो त लिखेको दाई होइन। तुरुन्तै बोल्यो, साथी, तपाईँ त यतिका दिन अझै वर्षपछि कहाँ हराउनु भएको थियो? देश जानुभएको थियो कि के हो? एकैसाथ परशुरामले धेरै प्रश्न राख्यो। त्यो आकृति अरू कोही थिएन, ऊ लेखेला मुगलान लिएर आउने दिल्ली लाउली नै थियो। दिल्ली लाउरीले थकित जानलाई ओछ्यानको एक छेउमा राख्दै पानी माग्यो। परशुरामले दिएको पानी पिएपछि दिल्ली लाउरीले ओछ्यानमा भित्तापट्टि मुन्टो फर्काएर सुतेकोतिर देखाउँदै सोध्यो, को हुन् त नि यिनी? परशुरामले अलिअलि हाँस्दै ठट्टा गर्न खोज्यो, होइन, आफ्नै भाइलाई पनि चिन्नुहुन्न कि क्या हो, लिखे होइन नि? भर्खरै तन्द्रामा परेको लिखे परशुराम र दिल्ली लाउरीका बातले बिम्जियो र कोल्टो फर्कियो। उसले यसो दिल्ली लाउरीको मुखतिर हेऱ्यो। चिनिस भाइ मलाई? दिल्ली लाउरीले लेखेको मुखमा हेर्दै सोध्यो, ए, दिल्ली दाई पो रहेछन् त, कहाँ गएको थियो र हुँदा इन्तकासम्म? मलाई यहाँ एक्लै छाडेर तिमी कहाँ गएको थियौ? बोल्दा बोल्दै लेखेको घाँटीमा अप्ठ्यारो भयो। दिल्ली लाउरीलाई आफ्नै अगाडि झ्वास देख्दा ऊ झन्डै रोएन, लेखेको आँखामा आँसु थियो। अनि कहाँ हुनुहुन्थ्यो त नि साथी अहिलेसम्म? परशुरामले फेरि सोध्यो। दिल्ली लाउरीले थकित हुँदै सुनायो, कहाँ थिएँ भन्नु र, एक जग्गामा भए पो, मद्रास बसेँ, पन्जाब बसेँ, राजस्थान बसेँ, जहाँ गए नि जे गरे नि केही भएन, म त हार खाएर फर्केको साथी, चुनदाम छैन, बल्ल बल्ल यहाँसम्म आएँ। बोल्दा बोल्दै दिल्ली लाउरीले एउटा लामो खोकी खोक्यो। खोक्दा छाती दुखेर हातले छाती अठ्यायो। लेखेले दाईको चाला देखेपछि बियालो नगरिकनै सोध्यो, तिमीलाई त सन्चो छैन कि के हो दाई? दिल्ली लाउरीले फेरि लेखेको अनुहारमा हेऱ्यो तर केही बोलेन। दबाई पानी गरे छैन साथी? परशुरामले दिल्ली लाउरीसँग फेरि सोध्यो। छैन यार, लाउरीले छोटो उत्तर फर्कायो। वातावरण एकछिन सुनसान भयो। एकैछिनपछि लाउरीले परशुरामतिर फर्काँदै बोल्यो, कुछ दामको इन्तजाम गरिदिनुहोस् न यार, म त गाम फर्कन्छु, अब त यहीँ मर्छु कि झैँ भएको छ। बोलिरहँदा लाउरीको आँखा रसिला देखिए। परशुरामले राम्ररी लाउरीको आँखामा हेऱ्यो। उसलाई लाउरी देखेर माया लाग्यो। लेखेले मुन्टु उठाउँदै सोध्यो, भा के हो र दाई? लेखेको उत्तर लाउरीलाई पनि थाहा थिएन। लाउरीले सत्य बोल्यो, खै के भाव जान्दिनँ, तिन चार महिनादेखि छाती दुखी छ, खोकी लागेको छ, दुई पाइला हिँड्दा पनि भाउन नछुट्छ। त्यसैले अब गाममै बोलिरहेको लाउरी टक्क अडियो, आँखाबाट आँसु झर्नै आँटेको थियो। हातले पुछ्यो, फेरि वातावरण सुनसान भयो। रोटी बेल्दै गरेको परशुरामतिर फर्काउँदै लाउरीले फेरि सोध्यो, साथी मलाई केही दाम मिलाइदिनुहुन्छ? म पछि लेखेको हात पठाइदिउँला नि। लाउरीले एउटा लामो सास फेर्यो। लेखेले लाउरेको कुरो सुनिरहेकै थियो। उसले लाउरेको हात समाउँदै बोल्यो, किन फिक्र गरे छौ र दाई? मसँग अलिकति पैसो छ, त्यही लिएर जाउला। उहाँ गएपछि बा आमालाई तिर्देऊ भइहाल्छ। लाउरीसँगको कुरो कन्थो बिचैमा छाडेर लेखेले परशुरामसँग सोध्यो, रोटी तयार भएन दाई? भोकले मर्नै आँट्यो गाँठे। परशुरामले पाकेका रोटी र आलुको भुजिया दुईटा थालमा हाल्यो र लेखेतिर सार्यो। लेखेले लाउरेको अघिल्तिर थाल सार्दै भन्यो, रोटी खाऊ दाई। लाउरीले सुस्त चाले रोटी टिप्यो र मुखमा हाल्यो। भोलिपल्ट बिहानै लेखेसँग पैसो लिएर लाउरी दिल्लीको रेलवे प्लेटफर्मतिर गयो। सिधै गोरखपुरको टिकट काटेर रेल फर्केर बस्यो। यता लेखेर परशुराम पनि आआफ्ना ड्युटीमा गए। साँझमा खोली फर्काँदा परशुराम पहिलो भयो। परशुराम आएको एकैछिनपछि लेखे पनि आइपुग्यो। लेखेको मनमा आज दिउँसोभरि नै लाउरीको कुरो खेलिरहेको थियो। खोली फस्ने बित्तिकै उसले परशुरामसँग बातचित सुरु गर्यो, लाउरी दाई कहाँ पुग्यो होला मैले? परशुरामले नाक अलिकता खुम्चाउँदै बोल्यो, खै साँच्चै नै गाउँ फर्किया हो कि तिमीसँगै पैसा ठगेर भट्टीतिर वा कतातिर सोझिया हो कुन्नी? तिनको त मलाई केही विश्वास लाग्दैन। परशुरामको कुराले लेखे पनि अलिकता झसँग भयो, हो त नि, किन ती दाइले त्यसो गरे होलान्? उहाँ गाममा भने कटुवाल जेठवाले छोराले काम गरिछ पैसो कमाइछ भनेर बस्या होलान्, यहाँ दाईको चाला चाहिँ यस्तो छ। लेखे लाउरीलाई सम्झेर उदास बन्दै थियो। परशुरामले सम्झाउन खोज्यो, हेर भाइ, ती लाउरी मात्र होइन, अरू थुप्रै नेपाली भाइहरूले यहाँ बसेर त्यस्तो गरेका छन्। यहाँ खुब मोजमस्ती गरेर बस्छन्। मोजमस्ती नै के भनेर, त्यही दारू आइमाई, खै के को बानिएर मन लाग्यो हो त्यसो गर्न? घरमा बिहान खायो बेलुकी के खाम भन्ने छ? यहाँ चाहिँ यस्तो चाला, कमाएको अलिकति बचाएर पठाइदिए पनि बाबुआमाले बिहान बेलुकै साउ कहाँ धाउन त पर्दैन थियो कि, अलिकति भए पनि ढाड सोझिन्थ्यो, तर के गर्ने र? लेखेला परशुरामको कुरामा चित्त बुझ्यो, अ त नि, त्यति बुद्धि पनि किन नआउने होला? लेखेले अलि हौसियतै कुरो झिक्यो, बरु यो दारू र आइमाईमा नभइदिए त जाति नै हुन्थ्यो नि है दाई? लेखेले कुरो अलि बढी नै गम्भीर थियो। परशुरामले यसो सम्झन खोजे चाहिँ गरेर बोल्यो, यो सबै गरिबीले गर्दा भएको त हो नि, गरिब नभएका भए कसलाई बेस्य बन्न मन लागेको थियो होला र? खान पुगेन अनि ज्यान बेच्यो खायो, हुन त हामीले पनि ज्यान बेचेकै हो, तर आइमाई मान्छेले बेस्य बनेर ज्यान बेच्नु र हामीले ज्यान बेच्नुमा भने फरक छ। जे भए नि कुराको गाठी चाहिँ गरिबी नै हो, तिमी हामी पनि गरिब भयौँ, खान पुगेन, यहाँ अर्काको मुलुकमा आएर नोकरी गरिहाल्छ, तिनलाई पनि खान पुगेन अनि आएर ज्यान बेचिहाल्छन्, नोकरी गरे जस्तै। त्यसैले त सुनेनौ, अस्तिको सभामा एउटा नेताले भने थिए, यी जाली फटा शोषकलाई नफालिकन गरिबका दिन आउँदैनन्, कि तिमीले भने कि भुल्यौ? त्यहाँ कायदाले जोसिएर बोलेका थिए यी नेताले, अरूले थप्परी बजाउँदा मैले पनि बेसकन बजाइदिएँ लौखा। कुरा गर्दा गर्दै परशुरामको अनुहार रातो भइसकेको थियो। लेखेले अलिकता प्रसङ्ग मोड्दै, साँच्चै दाई, अस्ति नै हाम्रा कोठामा आएर हामीलाई कुरा बताउने दाई के अरे सुनाम दाई, अब कहिले आउनुहुन्छ? ती दाईका कुरा सुन्दा जति सुने पनि सुनिरहन्छु लाग्छ। हामीले बुझ्ने भाषामा बुझाएर कुरा गर्न कति सिपार हुनुहुन्छ अघि? त्यस्ता कुरा ती दाईबाट कहाँबाट आयो होला ती दाईलाई? लेखेले सुनाम दाईको नाम लिने बित्तिकै परशुरामले पनि रौसियदै थप्यो, हो ती दाई त साँच्चैकै दाई नै छन्, तिनीहरूले कुरा सम्झाउँदा बुझाउँदा त हो नि, म पनि यत्तिको कुरो बुझ्ने भएको। अस्ति नै जाने बेलामा अब तिन चार महिनामा आम्ला है भनेर जानुभएको थियो के अरे, अब त आउनु पर्ने हो, कति भयो रे भाइ ती यहाँ नआएको? परशुरामले लेखेसँग प्रश्न राख्यो। लेखेले सम्झन खोजे चाहिँ गरी उत्तर दियो, खै तीन महिना त भयो कि क्या हो, यतिका दिनसम्म कहाँ जान्छन् होला नि दाई? तपाईँलाई थाहा छ दाई? लेखेले परशुरामसँग कुरो बुझ्न खोज्यो। परशुरामले आफूले बुझेको उत्तर फर्कायो, यो हाम्रो सङ्गठन छ नि, हो यसका सदस्यहरू यो दिल्ली भन्ने जस्तो मद्रास बम्बई पन्जाब जस्ता सहरमा नै छन्, अनि सुनाम दाई हामी जस्तालाई कुरो सम्झाउँदै बुझाउँदै हिँडिरहनुहुन्छ, त्यसैले घुम्दै आउँदा तिन चार महिनामा दिल्ली आइपुग्नुहुन्छ। आज त तिम्रो पालो हो भाइ, खाना बनाउने परशुरामले भस्सकै कुरो मोड्यो। लौ लौ भन्दै लेखेले पिठो झिकेर मुस्न थाल्यो। कहिले त म आलु काट्छु, परशुराम छुरी लिएर आलु तास्न बस्यो। ए भाइ, त्यो अस्तिको गिदाउ त तिमीले सम्झ्या छौ, त्यही क्या पलास फुलको बोट, कस्तो राम्ररी गाएका कि ती साथीहरूले, तिमीले भाका टिप्या थियौ नि। परशुरामले लेखेलाई गीत सम्झन भन्दा भन्दै आफैले गीतको पछिल्लो गेडो गाउने प्रयास गर्यो। पलास फुलको बोट, हलुङको कहाँ होला जिन्दगीको चोट। परशुरामको धोत्रो स्वरको गाना सुनेर लेखे मुसुक्क हाँस्यो र सच्याउन खोज्दै फेरि आफूले गायो, पलास फुलको बोट यति हो अरू आम्दैनै कारे, लेखेले आफ्नो व्यवस्था सुनायो। परशुरामले पक्कै बोल्यो, पक्क भाइ, कोही साथी कहाँ होला नि यो गाना, म सबै सारेर ल्याउँछु अनि तिमी र म मिलेर बेसरी गाम्ने है त। लेखेले टाउको हल्लाएर हुन्छ भन्यो। लेखेले रोटी र तरकारी पकाउने स्टोभ बाल्यो, स्टोभलाई दम दिँदा दिँदै प्रस्ताव राख्यो, भोलि त सिखार खाम्बो दाई, तपाईँले ल्याउनुहुन्छ कि मैले ल्याम। परशुरामले झट्टै उत्तर फर्कायो, तिमी कुखुराको खानेमा काम गरेर छौ क्यारे, तिमी नै ल्याऊ भयो, बरु पैसा छैन भने लिएर जाऊ। गफ गर्दै रोटी पकाउँदै भान्सा तयार भयो। स्टोभ निभाएर दुवै भाइ रोटी र आलुको भुजिया लिएर ओछ्यानतिर सरे। लेखेले पानीको लोटा पनि नजिकै तान्यो, परशुरामले रोटीको टुक्रा चपाएर निलिसकेको थियो। लेखेले पनि रोटी च्यात्यो र मुखमा बुझो लगायो। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। तपाईँ श्रुति सम्वेक उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज शरद पौडेलको उपन्यास लेखेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। तपाईँहरू नै भन्नुहोस् साथी, आज हामी के बारे कुरा गर्ने? सुनामले लेखेर परशुरामसँग प्रश्न राखे। लेखेर परशुराम दुवैले मुखामुख गरे। सुनामले यसो निधार खुम्चाउँदै भने, अघिल्लो पल्टको भेटमा हामीले शोषणबारे कुरा गरेको होइन र साथी। परशुरामले जवाफ दिन बियालो गरेन। हो दाई, हामीले शोषणकै बारेमा कुरा गरेका थियौँ। हो, मैले भन्दै थिएँ नि, जब एकथरी बाँदरहरू बिस्तारै मान्छे जातिमा फेरिए, त्यो बेलाका मानिसहरूको अहिलेको जस्तो घरबारी थिएन, अहिलेका जस्ता गाउँ सहर पनि थिएनन्। त्यो बेलामा सबै मान्छे जङ्गलमै बस्थे, जस्तो पाइन्छ त्यस्तै कन्दमूल खोजेर खान्थे, आफूले सक्ने ससाना शिकार मार्थे, त्यसरी घुम्दै फिर्दै जीवन बिताउँथे, सबै मिलेर शिकार गर्थे, कन्दमूल खोज्थे र सबै मिलेर खान्थे। अहिलेको जस्तो गरिब धनी भन्ने थिएन, सबै बराबरी थिए। सुनामको सबै बराबरी भन्ने वाक्य सुनेपछि लेखेले आफू बसेको ठाउँबाट सुनामको अलि नजिकै सर र सुनामको मुखमा हेर्दै सोध्यो, त्यस्तो ऊ घरको राम्रो र अचम्मको तिथि कहिलेबाट छुट्यो होला दाई? सुनामले लेखेलाई सरलक्क हेरे, लेखेको आँखामा तिर्खा थियो। सुनामले भन्न थाले, भाइ त्योभन्दा अगाडि अलिकता अब मुन्छे जातकै पुर्खाको कुरा गरौँ है त। हाम्रा पुर्खाको कुरा गर्दा आजभन्दा करिब 50 लाख वर्ष अघिसम्म जानुपर्छ। हाम्रा पुर्खाहरू त्यहीँदेखि देखा पर्न थाल्छन्। वैज्ञानिकहरूले अहिले गरेको खोजी अनुसार करिब 35 लाख वर्ष अगाडिको हाम्रा पुर्खा लुचीको आडखोरहरू अफ्रिकाको केन्या भन्ने देशमा पाइएका छन्। त्यो हाड नै हाम्रा पुर्खाको सबैभन्दा पुरानो चिन्ह हो। ऊ एक्लै थिइन, ऊ बाँदरहरू जस्तै गरी समूहमा बस्थे। उति बेला त्यस्ता आदिमानवहरूको धेरै समूहहरू थिए भन्छन्। पृथ्वीको सिङ्गै वातावरणमा भएको परिवर्तनका कारण यी र यस्तै समूहहरूले विभिन्न समस्याहरू भोग्न थाले। जसले परिवर्तनसँग आत्मसात गरे उनीहरू बाँच्न सके, अरूहरू हराउन थाले। सुरुमा सबै जीवजन्तु रुखमाथि बस्थे अरे, तर पृथ्वीमा आएको परिवर्तनले गर्दा बिस्तारै जीवहरू भुइँमा झर्न थाले। यही क्रममा नै यिनीहरू मध्येका केही ठाडो परेर हिँड्न थाले। पृथ्वीमा आइपरेको परिवर्तनको कारण हाडखोर वनस्पति फलफूल कन्दमूल खाएर जीविका गरेका हाम्रा पुर्खाको लागि एकै ठाउँ बसेर सधैँभरि जिन्दगी चलाउन सम्भव थिएन। उनीहरू त घुमन्ते थिए, आज यहाँ छ भोलि त कहाँ हो कहानी बरीलाई। बोल्दा बोल्दै सुनामले लेखेको मुखमा हेरेर हाँसे। किन हाँस्नु भएको हो दाई? परशुरामको हाँस्नुको कारण जान्न खोज्यो लेखेले। किनै होइन, छिटो छिटो भनिदिँदा यो माल बुझ्न अलिक गाह्रै पर्ला कि क्या हो भाइहरूलाई भनेर सुस्ताउन मात्रै खोजे आऊ। अँ त म के भन्दै थिएँ भने जीवन बचाउने सन्तान उत्पादन गर्ने स्वाभाविक आवश्यकताको कारणले गर्दा हाम्रा पुर्खाले गिद्ध स्यालहरू जस्ता जङ्गली जन्तुहरूले खाएका छाडेका जीवहरूको हाडखोरभित्रको मासी खान र जङ्गलमा पाइने थरी थरीका गेडागुडी फोरेर खान सिके। यो समयसम्ममा हाम्रा पुर्खाले ढुङ्गालाई जन्तुका सिङलाई हतियारको रूपमा चलाउन थालिसकेका थिए। यति बेलासम्ममा बिस्तारै हाम्रो पुर्खाको शारीरिक परिवर्तन पनि भइरहेको थियो। आफूलाई प्रकृतिसँग मिलाउँदै जान सक्ने खुबी भएका तिनै हाडफोरुवा पुर्खाका सन्तान नै हो हामी। सुनामले लामो सास फेरे र एकपटक लेखेको मुखमा हेरे। लेखेको आँखामा अचम्मको भाव थियो। क्या हो भाइ? पुर्खाको बहिन सुन्दा अचम्म लागेन? आमै किन नलाग्नु र दाई? परशुराम बोल्यो। घिन्नै त लागेको छैन, किन घिनाम्ने हो र दाई? अहिले पनि त हाम्रा गामठाममा कुहिएको सिनो खाएकै चन्क्यारे, मैले पनि उहाँ हुँदा खाएकै हुँ। अहिले भने लेखेले मुख खोल्यो। एकैछिन चुप बसेपछि फेरि सुनाम बोल्न थाले। बुझ्यो भाइ, यसरी लाखौँ लाख वर्ष बिताएर मात्रै हामी यहाँसम्म आइपुगेका हौँ। तर हामी जस्तै आधुनिक मान्छेको विकास भएको भने 40,000 वर्ष जति मात्रै भयो भन्छन्। उति बेलाका मान्छेले गरेको चित्रकारीको आधारमा तिनले बनाएका माटाका भाँडाहरूको जाँचपछि वैज्ञानिकहरूले यो कुरा भनेका हुन्। यसरी हेर्दा नि भाइ, पृथ्वी बनेको 24 घण्टा मान्ने हो भने हामी मान्छेको उत्पत्ति भएको त जम्बा 2 सेकेन्ड मात्रै पो हुने रहेछ। अचम्म लाग्दैन त कुरा सुन्दा? किन नलाग्नु र दाई? पत्याउने पनि गाह्रो हुने जस्तो। उसो भए यस्ता पोथाको कुरा नगरौँ त। सुनामको मुखमा हल्का हाँसो देखियो। त्यस्तो त कुरै हुन्न नि दाई, कति कुरा थाहा भएको छ। इन्ताकासम्म भगवान्ले मुन्चे बनाएका हुन् भनेर बुझिएको थियो। गाँटिएको रो चाहिँ रहेछ बाँदरको सन्तान होइन त दाई? लेखेको अनुहार उज्यालो देखियो। हो त भाइ, हामी बाँदरका सन्तान, हामी सबै एउटै जननीका सन्तान, हाम्रो पुर्ख्यौली थलो अफ्रिका, मजाको कुरो छैन त? अरू पनि सुनौँ न दाई, लेखी भोको आँखा लिएर सुनामको अझ नगिचे सर्यो। अरू के भन्ने होला? एकैछिन सुनाम चुप लागे। हेर भाइ, सुरुको अवस्थामा हाम्रो पुर्खाले छालाको परिण बिर्थे, ढुङ्गाको काठको सिङको हातत्याल चलाउँथे, कन्दमूल सिकार जस्ता आन्द्रो भरिने जिनिस खोज्न बन जान्थे। खाने माल ल्याएपछि समूहका सबै सदस्यले आफूले ल्याएको जे जस्तो जति माल छ त्यो सबै समूह कि घरकी मूल मानिस बुढी बजेलाई दिन्थे। तिनै बजेको अरण खटनमा समूह चल्थ्यो, तिनीहरू सबैलाई बाँडचोड गर्थिन्। वनमा कन्दमूल खोज्ने, शिकार खेल्ने, त्यही मात्र खाएर जीवन चलाउने चलन बिस्तारै बिस्तारै हराउन थाल्यो। किनकि समूहको सङ्ख्या, मानिसको सङ्ख्या बढ्दै गयो। शिकार कन्दमूल पनि भने जति र सजिलै पाउन छाडियो। तर यति बेलासम्ममा मानिसले मौसम थाहा पाउन, कहाँ कुन ठाउँमा के चिजबिज पाइन्छ, कुन कुन पशु पक्षी कहाँ र कसरी पाइन्छ थाहा पाउन थालिसकेको थियो। मुन्चेको जात त पहिलेदेखि नै कागको फुल चोर्ने बाटो रहेछ नि हगी दाई? बोल्दै गरेको लेखेको मुखमा सुनाम र परशुराम दुवैले हेरे। त्यही बाटो भएर त्यति विधि गरेर यहाँ थिमा आइपुग्यो नि होइन त दाई? परशुरामले थप्यो। हामी पनि त बाटै छौँ नि होइन त? सुनाम हाँसे। अन्त कुरा नलैजाम न लेखे भाइ, परशुरामले लेखेलाई छड्के नजरले हेऱ्यो। एकैछिनको सुनसान उसैले फोर्यो। अँ त्यही कुरा गरौँ दाई, रस लागेकै छ। सुनामले आँखा झिमिक्क पारे। कहाँ पुगेको थियो रे कुरो? अँ सम्झे। त्यसपछि बिस्तारै मानिसले केही पशु पन्छीलाई आफैसँग पाल्न थाल्यो। गाई पाउने ठाउँमा गाई, भैँसी पाइने ठाउँमा भैँसी पाल्न थालियो। सुरुमा सबैले आफूले जे सकिन्छ त्यही गर्ने तिथि थियो। यो तिथि स्वाभाविक थियो, अन्यायपूर्ण थिएन। तर आफ्नो आवश्यकताको पूर्तिको लागि प्रकृतिसँगको तीव्र अन्तर्क्रियापछि श्रम विभाजनको प्रक्रिया पनि तीव्र हुन थाल्यो। सुरुमा स्वाभाविक रूपबाट नै थालनी भएको पशु पक्षीबाट निर्माण भएको सम्पत्ति नै बिस्तारै बढ्दै गएपछि निजी सम्पत्तिको उदय हुन थाल्यो। आफू र आफ्ना प्रियजनहरूको लागि सम्पत्ति थुपार्दै जाने र अरूलाई त्यसबाट वञ्चित गर्न थालियो। महिलाले पनि श्रम गरे, तर प्राकृतिक कारणले गर्दा महिलाले आफ्नो समय बच्चा जन्माउने तिनको रेखदेखमा लगाउनु पर्ने भयो। त्यसले गर्दा घर बाहिर टाढा टाढा पुरुष चाहिँ हुर्किन तिनले पाएनन्। यसरी घर बाहिरको कृषि गर्ने, शिकार खेल्ने, पशु पक्षी ल्याउने र तिनलाई रेखदेख गर्ने समय पुरुषहरूलाई बढी भएको कारण सम्पत्तिमाथि पुरुषहरूको हैकम चल्न थाल्यो। यसरी सुरुमा कहीँ कतै नदेखेको झगडा खाएर लाएर सम्पत्ति बेच्न थालेपछि सुरु भयो। लौ कति शैतान रहेछ त यो निजी सम्पत्ति भन्ने कुरो। त्यति मिलेर बसेकालाई पनि यो आएपछि खत्तम पारिदियो। अहिले त भाइ सुनामले परशुरामलाई हेरे। अब क्यार्नी त यो नभए पनि एक पाइलो चलाउन सकिँदैन। परशुरामले घोषे मुन्टो लगायो। भो बोधाई त्यही इतिहासकै कुरा मेट्ने हो क्या आज त? लिखे गम्भीर थियो। लौ लौ त्यही भने त्यही। सुनामले फेरि बोल्न सुरु गरे। हो त्यहीँबाट कोही सम्पत्ति हुने र कोही सम्पत्ति नहुने गरी नजानिदो सुरुको वर्ग विभाजन देखिन थाल्यो। पछि जब मानिसलाई खेतीपातीको ज्ञान भयो र खेतीपाती सुरु हुन थाल्यो त्यसपछि त वर्ग विभाजन चर्केर जान थाल्यो। यही खेतीपातीको पशुपालनको चाँजो पाँजो रट्ठा बट्ठा मिलाउने कामलाई सघाउने ध्येयले सायद मुखिया नेता अगुवा पुरेत झाँक्रीहरू र राज्य पनि स्वाभाविक ढङ्गले यहीँबाट सुरु भयो। यही राज्यसँगै वेश्यावृत्ति चोरी मगन्ती थिति पनि सुरु भयो। तर पछि बिस्तारै यी अगुवाहरू पनि र राज्य पनि अरूलाई दमन गर्ने शासन गर्ने यन्त्रमा फेरिए। यतिबाट लडाइँमा हारेका आफ्नो समूहमा नीति नियम उल्लङ्घन गरेकाहरूलाई दास नोकर बनाउने चलन सुरु भयो। कोही शासन गर्ने र कोही शासित हुनुपर्ने चलन सुरु भयो। ठिक यही समयतिर नै स्थायी नगरहरू देखा पर्न थालेका थिए। पूजा गर्ने मन्दिर चैत्यहरू बन्न थालेका थिए। यिनै चाँजोपाँजीहरू झाँक्रीहरू पुजारीहरू नै त्यो समयका नेता शासक भए। पछि यो थितिले चरम रूप लियो र करिब ईसापूर्व 300 यो दास जुगको थिति दासहरूको आन्दोलन विद्रोहको कारणले ढल्यो र सामन्तवाद भनिने थिति सुरु भयो। आदिम साम्यवाद भनिने अघिल्लो चरण यो धरतीमा करिब लाखौं वर्ष चलेको भनिन्छ। तर दास जुग भने करिब 8-10 हजार वर्ष मात्र चल्यो। योभन्दा पछि आएको सामन्तवादमा हाम्रो समाज करिब 2000 वर्ष बस्यो भन्छन्। दास जुगमा जोसँग धेरै दासदासी छन् उही ठूलो मानिन्थ्यो भने सामन्ती जुगमा ठूलो सानो नाप्ने तुलो जग्गा जमिन हुन गयो। खै भाइ त्यो लोटा सारम न। बोल्दा बोल्दै थाकेका सुनामले लेखेको हातबाट पानीको लोटा लिएर खटखटी पानी पिए। कुरो यहीँ थिएँ सकियो र दाई? अझै पनि केही शून्य आशा लेखेको मनमा सुनामले देखे। कुरो पनि कहीँ सकिन्छ र? अझै सुनम सुनम भएको छ लिखे भाइ, सुनामले हाँस्दै लेखेलाई हेरे। लेखेले फुर्तिलो चाले टाउको हल्लाउँदै बोल्यो। यो सामन्तवादमा आइपुगेपछि सबै खेल खत्तम भयो त दाई? अह के को खत्तम हुन्थ्यो र नाई? त्यो सामन्तवादपछि फेरि आउँछ मजदुर मारा व्यवस्था पुँजीवाद भन्ने। यो समाजलाई पुँजीवादले हाँक्न थालेको 400-500 वर्ष हुन थालेको छ। पुँजीवादमा मान्छेका साथमा कति पुँजी छ भनेर हेरिन्छ। जोसँग धेरै पुँजी छ उही ठुलो मानिन्छ। हेर न भाइ, के अहिले त्यस्तै चलन चलेको छैन त? जसरी हुन्छ पुँजी थुपार्ने, पुँजी हुनेले अझ पुँजी थुपार्ने बल गर्ने, जोसँग अलिअलि छ त्यो निक्रिँदै गएर टाट उल्टने स्थिति हो यो। भनेपछि त गरिब गुरुबा त उसै सिद्धिने पो रहेछन् त। खै त तिनलाई माया गर्ने उनको हेरविचार गर्ने स्थिति हँदाई? निस्लोट थाकेको भावमा लेखेले सुनामसँग जवाफ खोज्यो। क्यार्न चाहियो र अर्को स्थिति? यत्तिकै ठिकठाक छैन र भाइ? सुनामको ओठमा मज्जाकै आँसु थियो। यसो लेखेलाई हेरेको त लेखेको अनुहारमा निराशा छ। तुरुन्तै सुनामले कुरा थाले। क्यार्न नहुनु, छन त छ नि भाइ, त्यसलाई साम्यवाद भन्छन्। लौ भन त भाइ, त्यो स्थितिमा चाहिने के को मानमनी त हुँदो? सुनामले लेखेको नाडी छामुला चाहिँ गरे। खै दाई म के जानौँ र? गम खाँदै गर्दा लेखी बोल्यो। भन न, बिग्रे पनि केही छैन, यसो अन्दाज लाउने त हो। सुनामले फेरि कर गरे। भन भाइ त दाई, लेखेले अन्दाज लाउन खोज्यो। त्यसमा गरिब गुरुवाको मानमनी त हुने त होला नि, होइन त दाई? लेखेले सुनामसँग उत्तर जान्न खोज्यो। ठ्याक्कै त म पनि कसरी भन्न सकौँला र? तैपनि मेरो अन्दाजमा जोसँग ठुलो हृदय छ उही ठुलो हुने हो कि भन्ने जस्तो लाग्छ। त्यो स्थितिमा भाइले भने जस्तो धनी गरिब त हुँदै हुन्न नि। साम्यवाद भनेको त थिच्ने थिचिने नभएको व्यवस्था भनेको हो, सम्पत्तिको धनी गरिब नभएको व्यवस्था हो। सुनाम भावुक देखिए। लिखे अझै पनि सुनामको मुखमा हेरिरहेको थियो। अब त सुत्ने हो कि भाइ? सुनामले सन्दर्भ मोड्दै कुरा राखे। भोलि फेरि डिपी जान अप्ठ्यारो हुन्छ नि। हुन्छ दाई, फेरि अर्को दिन बात मारौँला। लेखेर परशुराम पनि शान्त देखिए। रात धेरै नै बितिसकेकोले तिनैजनाले सुत्ने दरखर गरे। परशुराम भित्तापट्टि मुख फर्काएर पल्टियो। पल्टन पाएको छैन, उफुस्छ निदायो। उसले फेरिको लामो लामो सास कोठाभरि सुनियो। बिचमा सुतेको लेखे उल्टो कोल्टो फर्किरहेको थियो। भाइ तिमीलाई निद लागेन कि क्या हो? छेउमा सुतेका सुनामले सँगैको लेखेसँग प्रश्न गरे। लेखेले सिधा जवाब फर्कायो। अँदाई के भो के भो, निद आएको छैन। सुनामले एकैछिनपछि सुस्तरी सोधे। भाइ तिम्रो घर कहाँ भनेको रे? पर्वत कि कहाँ? लेखेले फेरि छोटो उत्तर फर्कायो। पर्वत जिल्ला नै हो दाई। अनि घरमा को को छन् नि? सुनामले फेरि जिज्ञासा राखे। लेखेले बिस्तारै जवाफ दियो। 12 आमा छन्, अरू त कोही छैन। अनि बा के गर्छन् नि? सुनामले अझै जान्न चाहे। के गर्ने र? खेतीबारी छैन कारी, साउको बारी बोक्छन् सधैँभरि नै। अर्थ के हुन्छ र दाई? दिखेले जवाफ फर्काएपछि त लामो समय खोलीमा सुनसान छायो। दाई एउटा कुरा सोधौँ है, लेखेले सुनामसँग प्रस्ताव राख्यो। सुनामले हुन्छ भनेर सहमति जनाएपछि लेखेले सोध्यो, दाई हजुरको घर कहाँ हो? बाबुआमा जान बच्चा कति छन्, कहाँ छन्? लेखेले प्रश्न सोधेपछि सुनाम धेरै बेरसम्म केही बोलेनन्। लेखेले फेरि प्रश्न गर्न लागेको थियो। सुनामले बिस्तारै मुख खोले, मेरो जन्मथलो पनि त्यही म्याग्दीतिरै हो भाइ, तर अलिक जान्ने सुन्ने भएदेखि नै म सहरमा बसेर पढेँ। बाउसँग धन सम्पत्ति थियो, त्यसरी उनले मलाई सहरमा राखेर पढाए। सहरमा पढाएपछि छोरो डाक्टर इन्जिनियर हुन्छ, धेरै पैसा कमाउँछ भन्ने सपना थियो बाउको, तर सबै कता हरायो कता। दिखेलाई अचम्म लाग्यो, उसले सास रोक्दै सोध्यो, किन र दाई? सुनाम अकमक्की, उनलाई यो सबै कथा भन्ने किन भन्ने दोमन दोमन भयो, तर पनि लेखेको मुख हेरेपछि उनी चुप लाग्नै सकेर। त्यस्तै भयो भाइ, पढ्दै जाँदा गुन्दै जाँदा मलाई डाक्टर इन्जिनियर बन्न मन लागेर यो दुनियाँलाई जति बुझ्न थालेँ, मेरो डाक्टर बन्ने सपना त्यति नै भत्कियो। मैले के सोचेँ भने, म डाक्टर भएँ भने मैले गर्ने ठुलो काम भनेको 200-400 रोगीलाई सके बचाउनेसम्म त हो, तर मैले त्यस्तो डाक्टर भएर पनि यो देशको रोगलाई त निको पार्न सक्दिनँ कारे भन्ने लाग्यो। सुनाम बोल्दा बोल्दै भावुक बने। त्यो देशको रोग भनेको के हो दाई? लेखेले प्रश्नमाथि प्रश्न गरि नै रह्यो। सुनामले लेखेपट्टि फर्काँदै जवाफ दिए, देशको रोग भनेको त्यही, अघि भनेको शोषण गरिबी त्यही त हो भाइ। हेर त हाम्रो समाज कस्तो छ, तिमी पनि मान्छे म पनि मान्छे, हामीलाई काट्दा उस्तै रगत आउँछ। तिमी पनि उसै गरी जन्मियौ जसरी म जन्मिएँ, तर के तिम्रो जात र मेरो जातमा तलमाथि छैन? समाजले तिमीलाई दमै भनेर पाइताला मुनि राखेर हेर्छ, मलाई यो त थकाली भनेर अलि माथि राख्छ, अझ बाहुन त सबभन्दा माथि अरे। तिमीले छोएको पानी पनि खान नहुने अरे, तिम्रो जातका मुन्छेको बुद्धि हुँदैन अरे, कोही मरिमरी काम गर्ने तर खानासम्म राम्ररी नपाउने, कोही कामै नगर्ने तर सबै थोक तिनका नै थुप्रने, कोही धनी कोही गरिब भाइ, तिमीलाई यो सबै सम्झँदा अचम्म लाग्दैन र? लाग्छ नि दाई, किन नलाग्नु, तर सबै भगवान्को लीला भन्छन् क्यारे, लेखेले आफूले सुन्दै आएको सोझो कुरा राख्यो। सुनाम भावुक भइरहेका थिए, उनले भावुकतामै भने, ठिकै छ भाइ, यो भगवान् स्वर्ग र नर्कबारे हामी पछि बात गरौँला, अहिले म के भन्दै थिएँ भने, त्यसरी भाइ मलाई डाक्टर बन्न मन लागेन, तिन ताकै म बिमारी पनि भएँ, खै के हो के हो, के रोग लाग्यो, देशमा भएको अन्याय अत्याचार देखेर मन त दुखेकै थियो, बिमारी भएपछि ज्यान पनि बेसमारी दुख्न थाल्यो। मैले पढ्न छाड दिएँ, पढ्न छाडे पनि समाजको थितिबिथि देखेर मन रोएको रोए नै थियो, यस्तो थिति बदल्न क्यार्न पर्ला क्यार्न सकम्ला भनेर मनमा हुन्डरी चलि नै रहेको थियो। सुनामले एकछिन सोच्ताएर कुरो अघि बढाए, यसो सोचेँ, यस्तो पीरले मलाई मात्रै भएको त पक्कै होइन, अरू पनि यस्ता मुन्छे होलान्, तर को होलान् कहाँ होलान्, केही अत्तोपत्तो थिएन, तर मर्दले आँटेपछि गरी छाड्छ भने चाहिँ मैले पनि मेरै जस्ता पिरलो मनमा लिएका साथीहरू भेटेँ, उनीहरू आफूलाई कम्युनिस्ट भनेर काम गरिरहेका रहेछन्। मैले तिनीहरूसँग सङ्गत बढाएँ, तिनको सङ्गत र सहयोगले मेरो जिन्दगी फेरियो, पुरै फेरियो भाइ। त्यस्तो के भयो र दाई, के फेरियो हजुरको जिन्दगीमा? लेखेर सुनामलाई अडिन दिने क्षण देखाएन। सुनाम बिस्ताराबाट उठे, नजिकैको लोटाबाट पानी पिए, एक फाँको खैनी मुखमा हालेर कोल्टो परेर सुत्दै अगाडि सुनाउन थाले, फेरियो नि त भाइ, फेरिएन र? म डाक्टर बन्न सहरमा बसेर पढेको मान्छे, पढाइ छाडिदिए, कम्युनिस्ट साथीको सङ्गतमा पुगे, पढिन्जेल घरबाट खर्च ल्याएर खान्थे, त्यसपछि त्यो पनि ल्याउन मन लागेन। निम्छा र मान्छेले आफ्नो जिन्दगी जसरी दुःख गरेर बाँचेका छन् त्यसरी नै बाँच्नुपर्छ, तिनको दुःख बुझ्न पनि त्यस्तो गर्नुपर्छ भन्ने लाग्यो। र म धनी बाउको छोराले नेपाल सहरमा साउका भारी बोके, ठेलागाडा ठेले, सडकको पेटीमा बोरा उडेर गरिबहरू जस्तै उनीहरूसँगै मिसिएर सुते बसे, पाउँदा पेटभरि पनि खाए, नपाउँदा भोकै पनि बसे, तर थाकिन, भोक लाग्यो भनेर घरमा फर्केर भात माग्न पनि गइन। देश दुनियाँका गरिब निम्छलालाई नै मैले आफ्ना आमा बाबु माने, तिनैको काखमा बस्न मलाई मन लाग्यो। आफ्नो जन्मदिने आमाको माया पनि लागेन दाईलाई? लेखेले सुनामका कुरा सुनेर अचम्म मान्दै सोध्यो। त्यसो होइन भाइ, सुनामले आफ्नो टाउको हल्लाउँदै भने, त्यसो होइन, मेरी आमालाई म अहिले पनि ढोक गर्छु, मलाई तिनको माया नभएको होइन, तर कुरो के भने मलाई मेरी आमालाई मात्र क्याकी झापेर बस्न मन लागेन। मेरी आमा जस्ता यो दुनियाँमा हजारौँ आमा छन् जो मेरी आमा भन्दा पनि दुखी छन्। मलाई मेरी आमाको आँसुले भन्दा दुनियाँका निम्छरा गरिब आमाका आँखाबाट बगेका आँसुले पोल्यो। ती निम्छरा आमाका आँखाका आँसु पुछ्न सघाउन सके भए मेरी आमाको आँसु पनि त पुछिन्छ भन्ने लाग्यो। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको 12 श्रृङ्खला आज हामीले पृष्ठ 237 ल्याएर रोकेका छौँ। बाँकी श्रृङ्खला अर्थात् 13 श्रृङ्खला अर्को शुक्रबार वाचन हुनेछ। त्यसअघि मङ्गलबारको श्रुति सम्वेकमा उपन्यास सिद्धार्थको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।